اور
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله الصلاة والسلام عليك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله مدني چینل کا ناظرین الحمد للہ سلسلہ ہمارے صحابہ رضی اللہ تعالی عنہم کے ساتھ حاضر خدمت ہیں انشاءاللہ عز و جل آج سلسلے میں بہت ہی عظیم الشان صحابی ہر صحابی عظیم الشان ہے لیکن جن کا ذکر آج کر رہے ہیں وہ بھی بڑے عظیم الشان ہیں اور وہ ہیں سیدنا بلال حبشی رضی اللہ تعالی عنہ انشاءاللہ عز و جل پیارے آقا مدینے والے مصطفیٰ صلی اللہ علیہ وسلم کے بہت ہی پیارے صحابی حضرت سیدنا بلال رضی اللہ تعالی کا ذکر خیر کریں گے ان کے بارے میں مختلف باتیں جانیں گے ان کے فضائل بھی سنیں گے انشاءاللہ ان کا قبول اسلام بھی سنیں گے ان کا تعارف بھی سنیں گے اور ان کے عشق رسول کی جو کیفیات تھیں انشاءاللہ ان سے بھی روشناس ہوں گے اللہ نے چاہا تو ہمیں فائدہ حاصل ہوگا آخر تک سلسلہ دیکھتے رہیے اللہ تعالی ہمیں صحابہ اکرام عالم رضوان کی زندگیوں سے منارہ نور اور روشنی کے چراغ لینے کی توفیق عطا فرمائے اور ہمیں ان کی زندگیوں کے نقش قدم پر چلنے کی توفیق عطا فرمائے نبی رحمت شفیع امت صلی اللہ علیہ وسلم کا فرمان ذیشان ہے جو شخص خلوص دل سے ایک مرتبہ مجھ پہ درود پاک پڑھتا ہے اللہ رب العزت اس پر 10 رحمتیں نازل فرماتا ہے اس کے 10 درجات بلند فرماتا ہے اس کے نام اعمال میں 10 نیکیاں لکھ دی جاتی ہیں صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ وسلم ہمارے ساتھ سلسلے میں الحمدللہ ہمارے محترم راشد مدنی بھی موجود ہیں اور انشاءاللہ عز و جل ان کی باتیں سنیں گے ان سے ہم حضرت سیدنا بلال رضی اللہ تعالیٰ کا تذکرہ ذکر خیر سنیں گے اور انشاءاللہ ہمارے میرے دل کی جانب جو ہیں ہمارے مولانا حافظ عدنان چشتی صاحب بھی موجود ہیں انشاءاللہ ان سے بھی شروعات انہی سے شروعات کرتے ہیں اور حضرت سیدنا بلال حبشی رضی اللہ تعالیٰ ان کے ابتدائی حالات اور ابتدائی تعارف جو ہے وہ عدنان بھائی سے سنتے ہیں جی عدنان بھائی
الحمدللہ رب العالمین والصلاة والسلام علی سید المرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم حضرت سیدنا بلال رضی اللہ تعالی عنہ کے بے شمار فضائل کمالات آپ کا دین اسلام کی خاطر قربانیاں دینا یہ سب کی سب باتیں اور آپ کے اوصاف کمالات یہ آپ کی سیرت طیبہ کا ایک مبارک باب اور ایک یوں کہہ لیں پوری کتاب کی حیثیت رکھتے ہیں لیکن جیسے ہی ان کا ایک جو وصف ہے جیسے ہی اس کا ذکر کیا جائے ہر مسلمان کی توجہ فوراً ایک ہی ذات کی طرف جاتی ہے جب کہا جائے مؤذن رسول اللہ کہ اللہ کے نبی علیہ الصلوۃ والسلام کے مؤذن تو اب مؤذن اور بھی تھے بعض صحابہ کرام علیہ رضوان کو یہ شرف حاصل ہوا لیکن پہلے ہی باری میں پہلی ہی بار یہ لقب سنتے ہی یہ بات سنتے ہی ذہن جس ہستی کی جانب جاتا ہے وہ حضرت سیدنا بلال رضی اللہ
یہ گویا کہ ان کا امتیازی وصف بن گیا
امتیازی وصف ہے ان کا دیگر اور اوصاف بھی کمالات بھی لیکن مؤذن رسول ہونے کا جو لقب ہے آپ کا جو وصف ہے یہ سبحان اللہ اور بہت بڑا وصف ہے حضرت سیدنا بلال رضی اللہ تعالی عنہ نام پاک آپ کا بلال ہی ہے اور والد کا نام ربا ہے اور آپ کی جو کنیتیں ہیں وہ مختلف کتابوں کے اندر مختلف جو ہے وہ درج کی گئی ہیں بعض کے اندر جو ہے وہ آپ کی کنیت ابو عبداللہ ہے ابو عبد الکریم بھی کہا گیا ہے آپ کو اسی طرح ابو عبد الرحمن اور ابو عمر بھی آپ کی کنیت بتائی گئی ہے آپ خود بھی غلام تھے اور جو آپ کی والدہ تھی وہ بھی غلام تھی والدہ بھی جو ہے وہ ایمان لے آئی تھی مسلمان ہوئی اور آپ رضی اللہ تعالیٰ عنہ کے ایک بھائی تھے ایک بہن تھی حضرت سیدنا بلال رضی اللہ تعالیٰ عنہ وہ صحابی ہیں انہیں اور ان کی والدہ کو دونوں کو سیدنا صدیق اکبر رضی اللہ تعالیٰ عنہ نے خرید کر اللہ کے لیے آزاد کر دیا یہ اسلام کا امتیازی وصف ہے کہ اسلام نے جو نبی پاک علیہ الصلوۃ والسلام کی مبارک بعثت سے پہلے آپ کے اعلان نبوت سے پہلے جو انسانوں کو غلام بنانے کا جو ایک رواج تھا اسلام نے اس رواج کو باقی نہیں رکھا بلکہ اسے ختم کیا ہے اور بے شمار ایسے لوگ ایسے یوں کہہ لیں اللہ تبارک تعالیٰ کے نیک بندے گزرے ہیں کہ جو پہلے غلام تھے، اسلام نے انہیں غلامی سے نجات بھی عطا فرمائی اور پھر علم دین کی بدولت انہیں وہ مقام اور مرتبہ حاصل ہوا. ایسے ہی لوگوں میں سے ایک چمکتا دمکتا نام سیدنا بلال رضی اللہ عنہ کا بھی.
یعنی ہم یوں کہہ لیں عدنان بھائی کہ دین اسلام جب آیا تو اس نے کفر کے اندھیروں کو بھی چھاٹا اور غلامی کی زنجیروں کو بھی توڑا.
بالکل غلامی کی زنجیروں کو توڑا، اور یہ اسلام کے بنیادی اوصاف میں سے ہے کہ اسلام نے انسان کی قدر و قیمت انسانوں کو بتائی ہے کہ انسان جو ہے اس کی قدر کتنی بڑی ہے. وہ کوئی ایسی چیز نہیں ہے کہ جسے یوں خرید و فروخت کیا جائے، بیچا جائے، بلکہ نبی پاک صلی اللہ تعالی علیہ وسلم کی تعلیمات میں کتنی جگہ پر ہمیں یہ تذکرہ ملتا ہے کہ فلاں اگر غلطی ہو گئی ہے، فلاں اگر کام ہو گیا ہے تو اس کے کفارے میں آپ غلام آزاد کیجئے، غلام آزاد کیجئے، غلام آزاد کیجئے. تو اسلام کے اندر جو ہے یہ نبی پاک علیہ الصلوۃ والسلام کی تعلیمات کے بنیادی اوصاف میں سے یہ ہے، غلاموں کو آزاد کرنا، غلامی والا جو نظام.
اس کا اجر و ثواب رکھ دیا، آخرت کا انعام
اجر و ثواب ہے.
اور صحابہ اکرام علی رضوان کی اگر ہم زندگیوں کو دیکھیں تو ان کے کئی صحابہ ایسے ہیں کہ جو عادتاً غلام آزاد کرتے تھے، تو انہوں نے دن طے کیے ہوئے تھے کہ جمعے کے دن جو ہے غلام آزاد کرنا ہے. تو واقعی میں دین اسلام کی خوبصورتی ہے. آج ہم جب بات کرتے ہیں بہت ساری چیزوں پہ بات کرتے ہیں، عدنان بھائی نے بڑی پیاری توجہ دلائی کہ سیدنا بلال حبشی رضی اللہ تعالیٰ عنہ غلام تھے، انہیں خرید کر آزاد کیا. انشاءاللہ تفصیلی واقعہ بھی راشد بھائی سے سنتے ہیں. لیکن یہ جو وصف ہے نا کہ غلامی کی زنجیروں کو دین اسلام نے توڑا، اور ہر طرح کی غلامی کی زنجیروں کو توڑا. دین اسلام نے ایک فرد کی آزادی کا تحفظ کیا اور جو ایک بے جا زنجیریں تھیں، معاشرتی ہوں چاہے کسی بھی اعتبار سے ہوں،
وہ رسم و رواج کے حوالے سے دیکھ لیجیے مہروز بھائی، جو اس زمانے کے اندر یوں کہہ لیں کہ، اور یا پھر آپ دیکھ لیں کہ جو چھوٹی چھوٹی باتوں پر لڑائی جھگڑے اور صدیوں پر محیط لڑائیاں، جنگیں،
خاندانی جنگیں،
نسلیں تباہ، نسلوں کی نسلیں تباہ، اسلام نے ان سارے کے سارے فرسودہ نظام رسم رواج کو انہیں ختم کیا نبی پاک علیہ السلام نے. اور وہ ستھری اور پیاری تعلیمات بتائی کہ جو الحمدللہ رب العالمین جن پر عمل کرتے ہوئے مسلمان فخر محسوس کرتا ہے.
انسانیت کی تقویم سکھائی.
بالکل،
یہ جو ایک فلسفہ ہے نا کہ انسانیت، تو اگر آپ دیکھیں تو انسانیت کی تقریم تو وہی سکھا سکتا ہے جو انسان کامل ہو، جو نمونہ کامل ہو. نبی پاک علیہ السلام نے انسانیت کو شرف عطا فرمایا.
بالکل.
اور انسان جو انسان ہونے کے باوجود دوسرے انسانوں کے ہاتھوں قہر ذلت میں گڑھا ہوا تھا، اسے وہاں سے نکال کے اوج و کمال عطا فرمایا. اور تاریخ کے اوراق، احادیث کریمہ اور سیرت کی کتابیں، صحابہ اکرام علی رضوان کی جو سیرت ہے اس کی تفاصیل آپ اٹھا کر دیکھیں تو آپ کو پتہ چلے گا کہ ایک ایک صحابی کو اٹھا کر منارہ نور، منارہ ہدایت بنا دیا. حضرت سیدنا بلال حبشی رضی اللہ تعالیٰ عنہ کو حضرت صدیق اکبر نے آزاد کیا. تفصیلی واقعہ کیا ہے راشد بھائی، کچھ تفصیل فرمائے اس کی.
جی، علامہ شمس الدین زہبی رحمۃ اللہ تعالیٰ علیہ نے سیر اعلام النبلاء میں جب حضرت سیدنا بلال رضی اللہ تعالیٰ عنہ کا ذکر خیر فرمایا، ان کا تعارف بیان کیا، تو سب سے پہلا آپ کا وصف اور آپ کا تعارف ہی یہ بیان کیا کہ بلال کون ہے؟ مولا ابی بکرن. یہ سیدنا صدیق اکبر رضی اللہ تعالیٰ عنہ کے آزاد کردہ غلام ہیں، اور یہ ان کو دوہرا شرف حاصل ہے کہ حضرت بلال رضی اللہ تعالیٰ عنہ کا جو تعارف مورخین بیان کرتے ہیں، بنیادی طور پر دو اوصاف ذکر کرتے ہیں. امام زاہبی نے بھی ابتدان یہی دو اوصاف ذکر کیے کہ بلال کون ہے، صدیق اکبر رضی اللہ تعالیٰ عنہ کے آزاد کردہ غلام ہیں، اور رسول اللہ صلی اللہ تعالیٰ علیہ وسلم کے مؤذن ہیں. آپ ایک غیر مسلم آقا کے اس میں غلامی میں تھے، امیہ بن خلف جس کا نام تھا، اسلام کا بڑا دشمن تھا، آپ کو بڑی اذیتیں دیتا تھا. جب اسے پتہ چلا کہ انہوں نے محمد عربی صلی اللہ تعالیٰ علیہ وسلم کا دین قبول کیا ہے، اس کی طرف مائل ہوئے ہیں اور ایک وحدہ لا شریک کہ یہ قائل ہوئے ہیں اور جو معبودان باطلہ تھے اس سے بیزار ہیں، تو اس نے طرح طرح کی اذیتیں اور تکلیفیں دینا شروع کیا، اور عرب کی تپتی ہوئی ریت پر آپ کو لٹایا جاتا اور آپ کے جسم پر بھاری پتھر رکھے جاتے اور طرح طرح کی اذیتیں دی جاتی. یعنی ان کا ذکر کیا جائے تو آج ہمارے رونگٹے کھڑے ہو جائیں، لیکن اس کے باوجود الحمدللہ حضرت سیدنا بلال رضی اللہ تعالیٰ عنہ جس طرح عشق رسول میں ایک مینارہ نور ہے اور ایک ضرب المثل کے طور پر پہچانے جاتے ہیں کہ حضرت بلال رضی اللہ تعالیٰ عنہ کا عشق رسول کیسا ہے، تو اسی طرح راہ خدا میں تکلیف برداشت کرنا اور استقامت کا پہاڑ بننا، اس اعتبار سے بھی سیدنا بلال رضی اللہ تعالیٰ عنہ کا واضح اور روشن نام ہے، آپ کو سابقین اولین میں شمار کیا گیا ابتدائی ادوار میں۔
میں یہاں پہ راشد بھائی کہ دیکھیے، حضرت سیدنا بلال حبشی رضی اللہ تعالیٰ کی آج ہم بات کر رہے ہیں
جی،
لیکن تمام صحابہ ہی کو اگر ہم لیں تو جو آزاد تھے وہ بھی، مظالم تو ان پر بھی ہوئے، جو آزاد صحابہ تھے جو غلامی میں نہیں تھے، لیکن جب وہ نبی پاک علیہ الصلوۃ والسلام کی تعلیمات کے آگے سر تسلیم خم کرتے ہیں، جب وہ اللہ رب العزت کی وحدانیت کا اقرار کرتے ہیں، تو آزاد ہونے کے باوجود، معاشرے کا معزز فرد ہونے کے باوجود ان پہ مظالم ہوتے ہیں، ان کا سوشل بائیکاٹ کیا جاتا ہے، انہیں طرح طرح سے تنگ و پریشان کیا جاتا ہے، تو پھر جو غلام ہوں اس کے اوپر جو مظالم ہوں گے وہ تو بڑے دل ہلا دینے والے ہیں۔ حضرت سیدنا بلال حبشی رضی اللہ عنہ کے ساتھ بھی ایسا ہی ہوا، لیکن یہ لوگ ایک کوہ استقامت کی طرح کھڑے رہے، ثابت قدم رہے۔ وہ جو قرآن کریم فرقان حمید نے کہا نا، ان الذین قالوا ربنا اللہ ثم استقاموا، جنہوں نے کہا کہ ہمارا رب اللہ رب العزت ہے، اور پھر اس پر ڈٹ گئے، اس پر ثابت قدم رہے، اپنے قدموں کو اکھڑنے نہیں دیا۔ تو آج ہم یہاں پر، راشد بھائی میں چاہوں گا مدنی چینل کے ناظرین کو بھی، خود میں بھی اس کا مخاطب ہوں، مخاطب بھی ہوں، مخاطب بھی ہوں، بات بھی کر رہا ہوں، بات سن بھی رہا ہوں، کہ ہم ان صحابہ اکرام علیم و رضوان کی تکلیفوں کو، اذیتوں پہ ذرا غور کریں۔ ان پہ جو ہو رہے ہیں آج، دو لفظوں میں، دو جملوں میں بات کہہ کر ہم بھی آگے بڑھ جائیں گے، آپ کی سماعتوں میں بھی یہ دو جملے داخل ہوں گے، رکے رکے نہیں رکے نکل جائیں گے، لیکن غور کرنے کی بات یہ ہے، آج اس دور میں، جبکہ ہم اس دور میں، جدید دور میں زندہ ہیں، کلمہ پڑھتے ہیں، نبی پاک علیہ الصلوۃ والسلام کی غلامی کا دم بھرتے ہیں، راشد بھائی آج ہمیں ذرا سی تنگی آ جائے نا تو ہمیں شریعت کے احکام بھاری لگنے لگتے ہیں۔ ہم سے میری مراد ہے کہ معاشرے میں ایسے افراد پائے جاتے ہیں، اور ذرا سی پریشانی آ جائے، ذرا سا غم آ جائے تو توکل، قناعت، حسن اخلاق، یہ سارے معاملات متاثر ہونے لگتے ہیں۔ لیکن صحابہ اکرام پہ قربان جائیے، یہ امیر تھے تو بھی اطاعت کرنے والے تھے، یہ غریب تھے تو بھی اطاعت کرنے والے تھے، یہ خوش ہوتے تو بھی اللہ رسول کے دائرے سے باہر نہ نکلتے، اور یہ غمگین پریشان ہوتے تو بھی اللہ رسول کے دائرے سے باہر نہیں نکلتے۔ اللہ کرے کہ ہمارے اندر یہ اوصاف پیدا ہوں، اور کرنے کی کوشش کریں گے نا تو ہو جائے گا۔ انسانی مزاج یہ ہے کہ آپ جیسا اپنے آپ کو ڈھالیں گے ویسا ڈھلتے چلے جائیں گے۔ اگر آپ اپنا ذہن بنا لیں کہ نہیں، مجھے خوشی اور غمی میں اللہ رسول کی اطاعت کرنی ہے، فرما برداری کرنی ہے، اس دائرے سے نہیں نکلنا، تو رفتہ 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 آپ اس میں جم جائیں گے، اور پھر آپ خود محسوس کریں گے کہ مجھ پہ تکلیف آئی ہے، مجھ پہ غم آیا ہے، لیکن میں وہ عوامی انداز کا واویلا نہیں کر رہا، میں تو کوشش کریں گے تو اللہ نے چاہا تو ہو جائے گا۔ جی راشد،
تو آپ پر تکلیفوں اور مظالم کا ایک طویل سلسلہ، جب حد سے تجاوز اس نے کیا، اور حضرت سیدنا صدیق اکبر رضی اللہ تعالیٰ عنہ نے یہ ملاحظہ کیا، تو صدیق اکبر رضی اللہ تعالیٰ عنہ نے امیہ بن خلف کی منہ بولی قیمت پر، یعنی اس نے جو مالیت بتائی تھی اس دور کے اعتبار سے وہ بہت زیادہ تھی، لیکن سیدنا صدیق اکبر رضی اللہ تعالیٰ عنہ نے حضرت بلال رضی اللہ تعالیٰ عنہ کے بدلے ایک غلام بھی اور کثیر رقم امیہ بن خلف کو دے کر حضرت سیدنا بلال رضی اللہ تعالیٰ عنہ کو خریدا اور ان کو آزاد کروایا۔ اور جب یہ آپ نے نیک عمل کیا، ویسے تو صدیق اکبر رضی اللہ تعالیٰ عنہ نے کئی غلام خرید کر راہ خدا میں آزاد کروائے، لیکن سیدنا بلال رضی اللہ تعالیٰ عنہ کی خریداری اور ان کو آزاد کروانا اتنا مبارک عمل ہے کہ سورہ لیل کی آیتیں نازل ہوتی ہیں اور جناب صدیق اکبر رضی اللہ تعالیٰ عنہ کی عظمت و شان کو رب تبارک و تعالیٰ خود بیان فرماتا ہے۔ سورہ لیل کا اگر آپ شان نزول دیکھیں تو اس میں اسی واقعے کو ڈسکس کیا جاتا ہے، اور نبی کریم علیہ الصلوۃ والسلام کے قلب اطہر کو سیدنا بلال رضی اللہ تعالیٰ عنہ کی آزادی سے اتنا فرحت اور اتنا سرور پہنچا کہ نبی پاک علیہ الصلوۃ والسلام نے ایک مرتبہ صدیق اکبر رضی اللہ تعالیٰ عنہ سے ارشاد فرمایا کہ اے ابو بکر، تمہارا مال کتنا پاکیزہ ہے کہ تمہارے مال سے میرا مؤذن بلال ہے، اور تمہارے مال سے ہی میری وہ اونٹنی ہے جس پر میں نے ہجرت کی ہے۔ تو یہ جناب صدیق اکبر رضی اللہ تعالیٰ عنہ کے فضائل میں شمار ہوتا ہے، اور سیدنا صدیق اکبر رضی اللہ تعالیٰ عنہ کی نیکیوں میں سے ایک نیکی کا نام حضرت بلال ہے، اور اس کو یہ خود بھی بیان فرماتے تھے۔ امام ذہبی رحمۃ اللہ تعالیٰ نے ذکر کیا کہ فاروق اعظم رضی اللہ تعالیٰ عنہ جب حضرت صدیق اکبر کا ذکر فرماتے، آپ کی مدح فرماتے، ایسے یہ بھی پتہ چلا کہ صحابہ کرام میں اتنا محبت اور اتنا پیار کہ ایک دوسرے کی فضیلت کا اقرار بھی کرنا ہے اور اس کا اظہار بھی کرنا ہے۔ یہاں تو یہ ہوتا ہے کہ اگر ایک ہی فیلڈ سے تعلق رکھنے والے تو سامنے والے کی وہ صلاحیتیں جو واقعتاً اس میں ہیں لوگ اس کا ہی انکار کرتے ہیں۔
فیلڈ والوں کا کہہ رہے ہیں، جس کا فیلڈ سے تعلق نہیں ہے وہ بھی برداشت نہیں کرتا۔
جی، तो सहाबाए किराम को अल्लाह ताला ने फजीलत दी और फजीलत वाले फिर फजीलत वालों की फजीलत का इकरार भी करते हैं, इजहार भी करते हैं। और बुखारी शरीफ में हजरत फारूक आजम का ये फरमान मौजूद है, आप फरमाया करते थे कि अबू बकर हमारे सरदार हैं, सैयदना हमारे सरदार हैं, और हमारे सरदार ने हमारे सरदार को आजाद किया है। यहाँ सरदार से मुराद हजरत बिलाल हैं। और अगर फजीलत के एतबार से देखा जाए
आप तो देखें हजरत सिद्दीक अकबर रजी अल्लाह तआला की भी एक रिवायत बन पड़ी, उसमें हजरत सैयदना सिद्दीक अकबर रजी अल्लाह तआला ने हजरत बिलाल को सैयदना बिलाल कहा। तो ये शान है कि आजाद भी कर रहे हैं, और कोई रिवायत कोई जुमला एक ऐसा नजरों से नहीं गुजरा आज तक कि सैयदना अबू बकर सिद्दीक रजी अल्लाह तआला ने कभी अपना एहसान जताया।
जी
क्या शान है लोग,
सुभान अल्लाह। तो हजरत फारूक आजम जो उम्मत का इजमा है और ये नुसूस से साबित है कि फारूक आजम जो है वो हजरत बिलाल से अफजल है, लेकिन फिर भी आपकी ये आजजी है और एक बड़ा पन देना है और अपने मुसलमान भाई की इज्जत में इजाफा करने के लिए, उसकी दिलजोई के लिए आपने फरमाया कि अबू बकर भी हमारे सरदार हैं, बिलाल भी हमारे सरदार हैं, हमारे सरदार ने हमारे सरदार को आज़ाद करवाया। अल्लामा ज़हबी रहमतुल्लाह ताला ने जिक्र किया कि फारूक आजम रदी अल्लाह ताला ने जब सिद्दीक अकबर रदी अल्लाह ताला ने के फजाइल बयान करते, इनकी खूबियों और औसाफ को जिक्र करते, तो आपने एक मरतबा सिद्दीक अकबर रदी अल्लाह ताला ने का जिक्र खैर करते हुए इरशाद फरमाया, हाज़ा सय्यदुना बिलाल। फारूक आजम फरमाते ये बिलाल हमारे सरदार हैं, ये जनाब सिद्दीक अकबर की नेकियों में से एक नेकी है। एक मरतबा हजरत बिलाल रदी अल्लाह ताला ने को यह खबर पहुंची कि बाद लोग सिद्दीक अकबर रदी अल्लाह ताला अन्हों से हजरत बिलाल को तरजीह देते हैं, फजीलत देते हैं, तो आप रदी अल्लाह ताला ने हजरत बिलाल रदी अल्लाह ताला ने क्या इरशाद फरमाया। यहाँ से मैं ये भी दर्स मिलता है कि अगर बजायर हमारे साथ कोई नेकी करता है, अच्छा सलूक करता है, तो हमें अगर उसका हम बदला नहीं दे सकते लेकिन उसका शुक्रिया तो अदा कर सकते हैं, एहसान फरामोशी तो बंदा ना करे। सैयदना सिद्दीक अकबर रदी अल्लाह ताला अन्हों ने इतना बड़ा एहसान किया जिसका रब तबारक व ताला ने कुरान मजीद में भी बयान फरमाया, कितनी बड़ी ये मतलब करम नवाजी है सिद्दीक अकबर रदी अल्लाह ताला की जनाब हजरत बिलाल पर कि इनको गुलामी की और मशक्कत और तकलीफ वाली जिंदगी से राहत वाली जिंदगी अता की रब तबारक व ताला के फजल से हुजूर अलैहिस्सलाम के चाहने से। लेकिन हजरत बिलाल रदी अल्लाह ताला आजाद होने के बाद भी उस एहसान को याद रखते हैं और अपने मोहसिन का जिक्र कैसे करते हैं। जब आपको ये बात पहुंची कि बाज लोग हजरत अबू बकर सिद्दीक रदी अल्लाह ताला से मुझे अफजल समझते हैं, तो हजरत बिलाल रदी अल्लाह ताला ने इरशाद फरमाया कि लोग मुझे उन पर कैसे फजीलत देंगे, लोग बिलाल को अबू बकर पर कैसे फजीलत देंगे। इन नमा अना हसनतुम मिन हसनाती, मैं तो सिद्दीक अकबर की नेकियों में से एक नेकी हूँ।
क्या बात है, सहाबा इकराम अली मुरिदवान का किरदार,
इज्जत अता करना। हजरत सैयदना उम्र फारूक रदी अल्लाह ताला अन्हु का हजरत बिलाल रदी अल्लाह ताला से ये कहना कि ये हमारे सरदार हैं, ये इज्जत अता करना है। और ये वो इज्जत है आप देखें जो इस्लाम ने हजरत सैयदना बिलाल रदी अल्लाह ताला को अता फरमाई कि खुद बावजूद कुरैशी होने के इतनी अजमत रिफअत सब कुछ होने के बावजूद वो एक यूं कह लें कि जो नबी पाक अलैहिस्सलाम के मुअज्जिन है बज़ाहिर, यानी
ये वजीर मुस्तफ़ा हैं।
जी
फारूक आजम वजीर मुस्तफ़ा,
बिल्कुल 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 वजीर मुस्तफ़ा हैं। नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम ने हदीस पाक में इरशाद फरमाया इन्हें अपना वजीर, लेकिन ये जो साहिब फजीलत हैं उनकी फजीलत का इकरार कर रहे हैं। यही बुजुर्गों का अंदाज है कि अल्लाह पाक ने जिसे फजीलत अता की है उसकी फजीलत का इनकार न किया जाए बल्कि इकरार किया जाए। और हजरत सैयदना उम्र फारूक रदी अल्लाह तआला अन्हु न खुद न सिर्फ खुद रिस्पेक्ट दे रहे हैं बल्कि लोगों को बता रहे हैं जब ये मेरे सरदार है तो फिर दीगर और कौन है जिसके सरदार,
यानी यूं समझो ना तुम मेरी इज्जत करते हो और मैं बता रहा हूँ ये खुद काबिल इज्जत
है। बिल्कुल
ये है। और यहाँ गौर करने की बात है अदनान भाई, आपने जो बात की राशिद भाई ने जो शुरू की कि हजरत साहबा इकराम आलिम रिदवान एक दूसरे की फजीलत एक दूसरे की अहमियत बता रहे हैं,
जी
एक दूसरे की इज्जत के पहलू बयान कर रहे हैं।
बिल्कुल
आज हम अपने मुआशरे पे अगर गौर करें तो हमें एक दूसरे की तारीफ करने वाले लोग बहुत कम मिलेंगे। मैं ये नहीं कहता नहीं है, आप कहें शायद कोई एक आध तो है तो होंगे लेकिन बहुत कम होंगे।
आज बड़ा रवाज आम है जी तारीफें करना है।
नहीं एक तो झूठी तारीफ,
अच्छा
ये अल्लाह की बड़ी रहमत है, हम जो सैयदना बिलाल हबशी रजी अल्लाह तआला की बात कर रहे हैं तो ये तो हमारे मुंह का है उस काबिल।
अल्लाह
ये मैं आपकी इजाजत से ही जुमला बोल रहा हूँ, पूरे फोरम की तरफ से ही अर्ज कर रहा हूँ कि हमारे मुंह का है उस काबिल कि हम उनके फजाइल बयान करें जिनके फजाइल जिनकी अजमतों को نبی پاک علیہ الصلوۃ والسلام نے بیان کر دیا، جن کے کردار کو صدیق اکبر و فاروق اعظم بیان کر رہے ہیں، تو ہماری زبانیں ہمارے منہ تو اس لائق نہیں ہیں، لیکن ہم کوشش کر رہے ہیں، گویا کہ انگوٹا کٹوا کے شہیدوں میں نام لکھوا رہے ہیں. اللہ تعالیٰ ہمیں حضرت سیدنا بلال حبشی رضی اللہ تعالیٰ کا فیضان عطا فرمائے. لیکن یہ جو عدنان بھائی نے بات کی، جھوٹی تعریف نہیں بلکہ مبالغہ بھی نہیں، یہ جو سچی تعریف ہے اس کا شاید ہم کچھ حصہ بیان کر پا رہے ہیں. لیکن آپ جو بات کہہ رہے ہیں کہ معاشرے میں یا تو سامنے والے کی فضیلت کو مانتے نہیں ہیں
جی،
یا پھر کیا ہوتا ہے دوسرا پہلو جو ہے کہ جو فضیلت نہیں ہے
جی،
جو مقام کا مستحق نہیں ہے اس کو بھی اس کے کھاتے میں ڈال دیتے ہیں
کچھ اغراض و مقاصد کے تحت.
جی مفاد پرستی ہے سیدھی سیدھی، کہ جس سے کام نکلوانا ہوتا ہے پھر اس کے بارے میں بہت ساری چیزیں بولتے ہیں کہ جی کام نکلوانا ہے تو اب تو سب کچھ یہی ہے. لیکن ہمیں اپنے کردار پہ غور کرنا ہے، ہمیں اللہ اس کے رسول کی بارگاہ میں جواب دہ ہونا ہے. یقیناً یہ جو زندگی ہے ہماری، جو سانسیں چل رہی ہیں، کبھی نہ کبھی ختم ہونی، چاہے کتنی ہی طویل ہو جائے، لیکن اس کو کہیں نہ کہیں جا کے اینڈ ہونا ہے، اسٹاپ ہونا ہے، اور پھر برزخ کے اور آخرت کے معاملات ہیں. تو ہم اپنے اوپر غور کریں. ہمارے معاشرے میں بگاڑ کی ایک وجہ عدنان بھائی یہ ہے کہ سامنے والے کا درست مقام تسلیم نہیں کیا جاتا، اور دین اسلام کی یہ خصوصیت ہے، خوبصورتی ہے دین اسلام کی، کہ ہر چیز کو اپنے اس کے اسٹیٹس پہ، اس کے منصب پہ، اس کی جگہ پہ رکھنے کا ہمیں حکم دیتا. اور صحابہ اکرام علیہم رضوان کی زندگی اسی سے، آج گھر ہوں، آفیسز ہوں، ادارے ہوں، فیکٹریاں ہوں، کمپنیاں ہوں، یا ملک ہوں، جہاں دیکھو دوسرے لوگوں کی برائیاں کر رہے ہیں. تو ایک تو ہمارے اندر برائی ہونی بھی نہیں چاہیے، لیکن اگر کوئی برا ہے بھی تو بلا وجہ شری کسی کی خامیاں بیان کرتے رہنا، کسی کی برائیاں بیان کرتے رہنا، غیبت و چغلیوں کا بازار گرم رکھنا، اس سے ہمارا اپنا نقصان ہے. کیونکہ ہم رہتے ہیں معاشرے میں، معاشرے میں جیسے سردی آئی نا تو سب کے لیے سردی آئی، گرمی آئی ہے تو سب کے لیے گرمی آئے گی. تو معاشرے کو جو ہم دے رہے ہیں نا، وہ کبھی نہ کبھی پلٹ کے ہمارے سامنے آ جائے گا، اس کا سامنا ہمیں کرنا پڑ جائے گا. تو اگر کسی کا گھر ہم جلا رہے ہیں تو اس آگ کی کچھ نہ کچھ تپش پھر ہم تک بھی پہنچے گی، پھر اس کے لیے تیار رہنا چاہیے. لہٰذا ہمیں چاہیے، چاہے بہن بھائی کے رشتے ہوں، خالہ ماموں، پھپا، تایا، ایکس وائی زیڈ، جو بھی رشتے ہیں، یہ رشتے ہوں، چاہے ہمارا کہیں پہ میل ملاپ رشتے داری سے ہٹ کے ہو، جیسے ہم پڑھتے ہیں تعلیمی اداروں میں وہاں پر ہیں، یا ہم جاب کرتے ہیں، ہم کسی ادارے میں کام کرتے ہیں، کوئی ہمارے پاس کام کرتا ہے، ہم کسی کے پاس کام کرتے ہیں، تو ہم لوگوں کے بارے میں ایک اپنا ذہن بنا لیں. راشد بھائی بڑا زبردست کلیہ ہے یہ جو میں عرض کرنے لگا ہوں مدنی چینل کے نام، سکون کی زندگی کا سلیقہ ہے، یہ طریقہ ہے. وہ کیا، آپ اپنے ملنے جلنے والوں کی، جن سے آپ کا تعلق ہے، ان کی پازیٹیو باتوں کو یاد رکھیں.
واہ،
جو ان کی پازیٹیو بات ہے، جو اچھائی ہے، وہ یاد ہے. راشد بھائی نے ایک دفعہ میں گر رہا تھا، میرا ہاتھ تھام لیا تھا، ایک مثال دے رہا ہوں، ایک دفعہ مجھے کوئی نقصان پہنچنے والا تھا تو عدنان بھائی نے بچا لیا تھا. تو یہ ایک اچھی جو یادیں ہیں نا، اس کو یاد رکھیں. ہمارا المیہ یہ ہو گیا کہ ہمارے جن سے تعلق ہے نا، ہم ان کی نیگیٹو باتوں کو کریت کریت کے ڈھونڈ ڈھونڈ کے نکالتے ہیں، اچھا پھر اسے دہراتے ہیں. پچھلے دنوں کی بات ہے راشد بھائی، کسی نے مجھ سے کہا کہ دیکھیں فلاں نے نا مجھے یہ واٹس اپ کیا تھا، ایک پیغام بھیجا تھا موبائل پر، یہ میں جب بھی سنتا ہوں نا مجھے بہت تکلیف ہوتی ہے.
اللہ اکبر.
تو میں نے کہا یہ کب بھیجا تھا انہوں نے؟ تو انہوں نے بتایا کوئی 8-9 مہینے پہلے کی بات. تو میں نے آپ نے ابھی تک سنبھال کے رکھا ہوا؟ تو کہنے بس یہ نا ڈیلیٹ کرنے کا دل نہیں کرتا، اور میں جب بھی یہ سنتا ہوں نا مجھے بہت تکلیف ہوتی، تو آپ بتائیں میں اس تکلیف سے کیسے نکلوں. تو میں نے موبائل کھولیں اپنا، انہوں نے موبائل کھولا، میں نے اس پیغام کو ڈیلیٹ کر دیا. سب سے پہلے تو اس پیغام کو ڈیلیٹ کر دیا.
واہ.
تو ڈیلیٹ کر دیں گے تو کیا ہوگا کہ ایک جو نیگیٹو یاد تھی نا وہ ختم ہو گئی.
جی
ہم انسان ہیں، ہم سب انسان ہیں، ہم سب سے غلطیاں بھی ہو جاتی ہیں، رشتے ناطے تعلق کے سینریو میں عدنان بھائی میں بات کر رہا ہوں، اونچ نیچ ہو جاتی ہے. کبھی کبھی جو غلطی کرنے والا ہوتا ہے وہ اپنی غلطی پہ رجوع بھی کر لیتا ہے، معافی بھی مانگ لیتا ہے، بارگاہ الہی میں بھی توبہ کر لیتا ہے، لیکن آپ کی یادوں سے وہ زخم مندمل نہیں ہو رہا ہوتا. اور اب جو فون کا زمانہ آ گیا ہے، ڈیجیٹل فون کا، تو آپ نے اس کا میسج بھی سنبھال کے رکھا ہوا ہے، اس کا وائس نوٹ بھی سنبھال کے رکھا ہوا ہے، ویڈیو پیغام بھی سنبھال کے رکھا ہوا ہے. تو اب کیا ہے، جب جب آپ دیکھیں گے تکلیف کس کو ہو رہی ہے، اس کو تو نہیں ہو رہی،
نہیں
اپنے آپ کو تکلیف ہو رہی ہے.
وہ تو شاید بھول بھی چکا،
وہ بھول بھی گیا اور معافی مانگ لی تو بات ہی ختم ہو گئی ساری.
اور ہو سکتا ہے کہ اس کے بعد نہ جانے وہ کتنی اچھائیاں
کر چکا ہو،
بھلائیاں کر چکا ہو.
تو پوزیٹو بات کو یاد رکھیں آپ، और नेगेटिव बात को भूल जाएं, क्योंकि आप अपनी भी लिए भी यही पसंद करते हैं कि मेरी ज़िंदगी में, मेरे माजी में जो माहों साल में गुजार चुका हूँ राशिद भाई, उसमें जो गलतियाँ हो गई हैं ना
जी,
बस वो आपको याद नहीं करें
जी।
एक मैं बड़ी मोटी सी मिसाल अगर दे दूँ ना मदनी चैनल के नाम समझाने के लिए, तस्वीर जो होती हैं, तस्वीर हम तो यही कहते हैं कि जो प्रिंट निकाला जाए वो तो दुरुस्त नहीं है, लेकिन बाज़ लोग निकाल लेते हैं या मोबाइल फ़ोन में रखी हुई है या आपने अपने सिस्टम में रखी हुई है। अब कोई तस्वीर ऐसी है ना कि जो अच्छी नहीं लगी आपको, देखने में अच्छी नहीं लगी, तो आप क्या करते हैं उसको, रखते हैं या डिलीट कर देते हैं?
डिलीट कर देते हैं,
उसको डिलीट कर देते हैं, बल्कि दूसरों से भी कहते हैं यार इसको डिलीट कर दे। क्यों भाई, एक तस्वीर है, उससे तो कुछ भी नहीं बिगड़ा, क्योंकि जो भी वो तस्वीर देखेगा अगर आपको जानता है तो उसे पता आप ऐसे नहीं है
जी,
आपका मुंह जैसा इसमें आ गया ऐसा नहीं है, जैसा रंग इसमें आ गया ऐसा नहीं है, आपका जैसा एक शो इसमें होगा इमेज डेवलप हो गया हकीकतन ऐसे नहीं है, लेकिन आप उसको कबूल नहीं कर रहे। तो जैसे अपने लिए कबूल नहीं कर रहे तो अपने मुसलमान भाई के लिए भी फिर वही पसंद है, उसकी भी गलतियों को, उसकी भी कोताहियों को या उसकी भी जो कमजोर बातें उसको नजरअंदाज कर दें। एक मौजू आ गया था हजरत सैयदना बिलाल रजी अल्लाह तआला के सदके में, तो मैंने बोला अर्ज करता चलो।
मेहरोज भाई, अब ये सवाल पैदा होता है कि ये इज्जत कैसे मिली कि हजरत आपने जिस तरह फरमाया कि सिद्दीक अकबर रजी अल्लाह तआला उनको सैयदना कह रहे हैं, हजरत फारूक आजम सैयदना कह रहे हैं, और एक रिवायत मेरे सामने है नबी पाक अलैहिस्सलाम जो सैयदुल मुरसलीन है, सारी कायनात के सैयद सरदार है, वो फरमाते हजरत बिलाल के लिए कि नेमल मरउ बिलालुन, बिलाल कितना अच्छा इंसान है, सैयदुल मुअज्जिनीन यौमल कियामा, कयामत के दिन मुअज्जिनों का ये सरदार होगा। ये इज्जत क्यों मिली? जब तक ईमान नहीं लाए थे, गुलामी की जिंदगी थी मक्के में, आपको बजाय कोई स्टेटस हासिल नहीं था, लेकिन जैसे ही दामन मुस्तफा से वाबस्ता होते हैं, अल्लाह ताला की वहदानियत का इकरार करते हैं, शरीयत के ताबे होते हैं, तो आपकी इज्जत बढ़ती चली जाती है कि सय्यदों के भी जो सरदार हैं वो फरमाते हैं कि बिलाल जो है वो सय्यदुल मुअज्जिनीन है। और आपकी अजमत देखें कि सरकार अलैहिस्सलाम ने जब फतेह मक्का के दिन तकरीबन 10 से 12 हजार के करीब सहाबा का एक जम्मे गफीर मौजूद है, कुफार आने कुरैश भी मौजूद हैं, वो अफराद भी मौजूद हैं जो हजरत बिलाल रजी अल्लाह तआला को डी वैल्यू करते थे या इनकी
थे।
जी या इन उनकी नजर में इनकी कोई वैल्यू नहीं थी, लेकिन सरकार अलैहिस्सलाम ने, हालांकि ये माजी के एतबार से देखा जाए तो ये गुलाम थे, लेकिन इस्लाम की वजह से, दामन मुस्तफ़ा की वजह से, अल्लाह का हो जाने की वजह से इज्जत कैसी मिली कि फतेह मक्का के दिन काबतुल्लाह की छत पर हजरत बिलाल रजी अल्लाह तआला को सरकार अलैहिस्सलाम ने खड़े होने का हुक्म दिया, फअज़्ज़ना फौकल काबा, तो हजरत बिलाल रजी अल्लाह तआला ने काबे के ऊपर अजान कही। तो पता चला कि इस्लाम जो है ये इज्जत तकसीम करता है, और हमें मेयार भी ये बनाना चाहिए कि हम किसकी इज्जत कर रहे हैं, किसकी इज्जत करनी है, किसकी नहीं करनी, हमारी निगाहों में बाइज्जत कौन होना चाहिए? वो होना चाहिए जो दीन से वाबस्ता है, जो अल्लाह रसूल के अहकाम का ताबे है, वही इज्जत का हकदार है।
और वो
जितना दीन में तकवा इख्तियार करेगा, परहेजगारी इख्तियार करेगा, वो उसी कदर इज्जत का हकदार होता चला जाएगा। वैसे तो हर बंदा मोमिन का एहतराम करना है, एहतराम मुस्लिम बजा है, लेकिन मुसलमानों में भी वो अफराद जिनको एक दीनी मकाम व मर्तबा हासिल है, तो उन्हें आम लोगों से बढ़कर इज्जत देना ये हमारा मामूल होना चाहिए।
बिल्कुल सही फरमाया आपने। हजरत सैयदना बिलाल हबशी रजी अल्लाह तआला की बात चल रही है, अदना में इतना सारा तस्किरा हुआ, आप जब ईमान लेकर आते हैं, ईमान लाने की जो इनकी कैफियत है कि ये एक गुलामी की जिंदगी बसर कर रहे हैं, सोचने की बात है कि एक बहुत बड़ा मार्का होता है ये
जी।
हक कबूल करना भी एक बहुत बड़ा मार्का है, आसान काम थोड़ी है कि किसी की हक बात को आप तस्लीम कर लें, और उस माशरे में जबकि हक बात को कबूल नहीं किया जाता, उसको ऐब समझा जा रहा हो, तो उस माशरे में जो ताकतवर फर्द होता है, देखें हमारे माशरे में भी है ना कि अगर जालिम जो है वो ताकतवर है
अल्लाह हू अकबर,
और मजलूम जो है वो कमजोर है, तो अच्छे खासे माशरे के जो मुअज्ज़ज़ अफराद होते हैं, मुअज्ज़ज़ अफराद होते हैं, वो भी उस जालिम के अपोजिट आके खड़े नहीं होते
जी,
ठीक है ना। तो हजरत सैयदना बिलाल रजी अल्लाह तआला को अगर हम देखें तो ये तो गुलामाना जिंदगी बसर कर रहा है,
अल्लाह हू अकबर,
और उस गुलामाना जिंदगी में एक ऐसा चैलेंज कबूल करते हैं कि नहीं, मैं नाहक दीन पे नहीं चलूंगा, बातिल मजहब का पैरोकार नहीं बनूंगा, बातिल खुदा के आगे नहीं झुकूंगा, बल्कि मैं एक वहदहू ला शरीक अल्लाह की तौहीद का कायल होऊंगा, उसका कलमा पढ़ूंगा, और रसूल करीम रऊफ रहीम सल्लल्लाहु अलैहि वसल्लम के दामन से वाबस्ता होते हैं। कैसे हुए?
सुभान अल्लाह। मेहरोज भाई, दरअसल ये सारे का सारा कमाल जो है ना, ये यूं कह लें जुल्म ज्यादती के मुकाबले में एक सीसा पिलाई हुई दीवार बन जाना और जबले इस्तिकामत बन जाना और कदमों का ना लड़खड़ाना, ये सारे का सारा निगाह मुस्तफ़ा का कमाल था।
सुभान अल्लाह।
नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम के सहाबा वो हैं अल्लाह तबारक व तआला ने हुजूर अलैहि सलातो सलाम की सोहबत की बरकत से इन्हें इतना बुलंद दर्जे का ईमान अता किया है कि बड़ी बड़ी बड़े बड़े तूफान आंधियाँ जुल्म ज्यादतियाँ जो हजरत सैयदना बिलाल रज़ी अल्लाह तआला पर की गई, अगर उन पर एक नज़र ऐसे सरसरी तौर पर दौड़ाए ना तो उनमें से हर एक वो है जो आदमी के कदमों को डगमगा दे, बंदे के इरादे मुतजलजल हो जाएं और ईमान से जो है ना यूं कह लें कि आदमी लड़खड़ाना शुरू करे, लेकिन इसके बावजूद जुल्म व ज्यादती के बावजूद जो कोहे इस्तिकामत बन के खड़े हैं, यह अल्लाह मुस्तफा का कमाल था। और वजह क्या है, आप देखिए जब हम कुछ जमाना पीछे जाते हैं हजरत सैयदना मूसा अलैहिस्सलाम सलाम के जमाने में कुछ लोगों ने ईमान कबूल किया, फिरौन के मुकाबले में जो हजरत मूसा अलैहिस्सलाम सलाम के मुकाबले में जादूगर लाए गए और उन्होंने जब मूसा अलैहिस्सलाम सलाम पर ईमान कबूल किया, ईमान ले आए, अल्लाह तबारक तआला की वहदानियत को मान लिया। आप देखें ये एक लम्हे पहले की बात है, इधर ईमान कबूल किया, हजरत मूसा अलैहिस्सलाम सलाम पर ईमान लाए, उन्हें अल्लाह का नबी माना, ये उनके असहाब हुए, उनके मानने वाले हुए। अल्लाह पाक ने मूसा अलैहिस्सलाम के असहाब को उन पर ईमान लाने वालों को ऐसा कवि ईमान अता फरमाया, अभी सालों नहीं गुजरे उनकी सोहबत में बल्कि इधर ईमान कबूल किया है और फिरौन कह रहा है मैं तुम्हारे हाथ काट दूंगा, तुम्हारे पांव काट दूंगा, तुम्हें सूली दे दूंगा, तुम पर जुल्म ज्यादती किया जाएगा, तुम छोड़ दो ईमान। लेकिन वो क्या कहते हैं, वो कहते हैं ये सब कुछ गवारा है लेकिन ईमान से पीछे हटना गवारा नहीं है। ये तो वो है जिन्हें चंद लम्हों की सोहबत नसीब हुई है मूसा अलैहिस्सलाम की, तो जिन्हें नबी पाक अलैहिस्सलाम की सोहबत नसीब हुई उनका ईमान कैसा कवि होगा, कैसा गैर मुतजलजल होगा। हजरत सैयदना और बिलाल रज़ी अल्लाह तआला वो है जो साबिकुल इस्लाम है, जिन्होंने इब्तिदा में इस्लाम कबूल किया, बहुत इब्तिदा में। हजरत सैयदना बिलाल रज़ी अल्लाह तआला इब्ने जदआन एक शख्स था, उसकी बकरियां चराया करते थे। एक दफा ऐसा हुआ सैयदना सिद्दीक अकबर रज़ी अल्लाह तआला अन्हु और नबी पाक अलैहिस्सलाम एक गार के अंदर इबादत फरमा रहे थे,
ठीक।
तो हजरत बिलाल रज़ी अल्लाह तआला बकरियां चराते चराते उस गार के पास पहुंच गए। नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम ने सरे अकदस बाहर निकाला और आपने फरमाया कि ऐ गुलाम, तुम कोई दूध वाली बकरी है तुम्हारे पास, दूध पिला सकते हो। तो हजरत बिलाल रज़ी अल्लाह तआला जो अभी ईमान नहीं लाए, ये ईमान लाने का सबब ये वाकया बना आपके, तो आपने कहा कि जी मुझे एक बकरी का इख्तियार है, वो मैं पेश कर देता हूं आका की तरफ से कि एक बकरी का दूध पी सकता है या दे सकता है किसी को, उसका इख्तियार है। हजरत बिलाल रज़ी अल्लाह तआला अन्हु ने बकरी पेश की, नबी पाक अलैहिस्सलातु वस्सलाम ने जो प्याला मुबारक था ना उसमें दूध निकालना शुरू किया, दूध निकाला नबी पाक अलैहिस्सलातु वस्सलाम, प्याला भर गया।
अल्लाह,
नबी पाक अलैहिस्सलातु वस्सलाम ने खुद नोशे जहां फरमाया, दोबारा फिर दूध निकाला, फिर प्याला भर गया, सैयदना सिद्दीक अकबर को दिया, उन्होंने पिया, सहर हो गए। नबी पाक अलैहिस्सलातु वस्सलाम ने फिर तीसरी बार फिर निकाला, प्याला फिर भर गया, अब हजरत बिलाल रज़ी अल्लाह तआला को दिया नबी पाक अलैहिस्सलातु वस्सलाम ने, उन्होंने पिया, सहर हो गए। नबी पाक अलैहिस्सलातु वस्सलाम ने बकरी वापस की, हजरत बिलाल रज़ी अल्लाह तआला को जैसे बकरी दी उसके थन उसी तरह दूध से भरे हुए थे जैसे पहले भरे हुए,
अल्लाह,
यानी बिल्कुल कुछ भी कम ना हुआ,
ठीक।
हजरत बिलाल रज़ी अल्लाह तआला ने जब ये देखा ना ये मामला दूध का इस तरह से बढ़ जाना और ऐसी बरकत होना, हुजूर ने फरमाया इस्लाम कबूल करोगे। हजरत बिलाल रज़ी अल्लाह तआला ये तो देख चुके थे, इन्होंने कहा जी बिल्कुल मैं इस्लाम कबूल करता हूँ, ईमान लाता हूँ। नबी पाक अलैहिस्सलातु वसल्लम ने कलमा पढ़ाया, मुसलमान हो गए जी, और साथ हुजूर अलैहिस्सलातु वसल्लम ने फरमाया, चूंकि बिल्कुल इब्तिदा थी, हुजूर अलैहिस्सलातु वसल्लम ने फरमाया अपना इस्लाम छुपाना, अभी जाहिर नहीं करना, चले गए। अच्छा, जब ये लेकर बकरियां घर पहुंचे तो बकरी बरकत वाली तो एक थी, करम शफकत एक पर हुई थी, लेकिन नबी पाक अलैहिस्सलातु वसल्लम की बरकत से सारी की सारी बकरियों का दूध बढ़ गया।
अल्लाह,
अब वो जो इब्ने जदान था वो बड़ा हैरान हुआ, उसने कहा तुमने बकरियां बड़ी अच्छी चराई हैं लगता है आज, तो अब उसने और पक्का हो गया वो कि जी बकरियां तो यही चराएंगे। अच्छा, इस वक्त जो है ना वो जो अब कैफियत थी वो अपने बहुत सारे गुलामों को दूसरे इलाकों में भेज चुका था। हजरत सैयदना बिलाल रज़ी अल्लाह तआला ने क्या किया, अब बकरियां लेकर रोज जाते डेली नबी पाक अलैहिस्सलाम की बारगाह में, वहां दीन भी सीखते बकरियों को छोड़ देते, वापस लेके आते बकरियों का दूध पहले से ज्यादा। तीन दिन मुसलसल आपका यही अमल रहा। हुजूर अलैहिस्सलातु वसल्लम की बारगाह में हाजिर होते, एक दिन अबू जहल का वहां से गुजर हो गया। उसने कहा, उसको ना पता चल गया कि भाई हजरत बिलाल रदी अल्लाह तआला यूं जाते हैं और ये मामला है। वो आ गया इब्ने जदान के पास, कहने लगा कि भाई ये तुम्हारा गुलाम जो है, ये बकरियां तुम्हारी ऐसे ही पड़ी रहती हैं, लेकिन ये दूध और सेहतमंद और ये क्या चक्कर है, ये क्या मामला है? उसने कहा, तो कहा कि भाई वो एक शख्स मैंने मुकर्रर किया हुआ, वो जाके बकरियां चराता है। उसने कहा नहीं, ये वहां जाता है। हुजूर अलैहिस्सलातु वसल्लम का उसने नाम लिया और जो उसने करना था, जो उसकी खबासत, जो उसका अंदाज था, वो उसने किया और कहने लगा नहीं, इस पर पाबंदी लगा दो, ये उधर ना जाए। हजरत बिलाल रदी अल्लाह तआला को रोक दिया गया। ऐसा हुआ कि आप रदी अल्लाह तआला अन्हु एक दिन काबतुल्लाह अल मुशर्रफा में आए। वहां जो उन्होंने खाना खुदा में, अल्लाह तबारक तआला के घर में जो झूठे खुदा बना के रखे हुए थे ना, आप रदी अल्लाह तआला अन्हु ने उनके साथ ना एक मखसूस मामला फरमाया कि ये जो खुद मक्खी नहीं उड़ा सकते अपने आप से, ये लोगों की तकदीरें क्या बनाएंगे भला। तो हजरत बिलाल रदी अल्लाह तआला पर ना कुफार को बड़ा गुस्सा आया। उन्होंने कहा कि जी इन्होंने हमारे वो अपने ताई जिनको खुदा समझते थे, हमारे खुदाओं के साथ ये सलूक कर दिया। जी अबू जहल और उमैया बिन खल्फ ये इब्ने जदान के पास आए और हजरत बिलाल रदी अल्लाह तआला की शिकायत की कि जी तुमने दीन से फिर गए हो, इसने यूं कर दिया है, ये कर दिया है, वो कर दिया है। तो इब्ने जदान ने हजरत बिलाल रदी अल्लाह तआला अन्हु को इन दोनों के सुपुर्द कर दिया। कहने लगा जो चाहे करो इनके साथ। ये दोनों इस कदर जालिम और जाबिर थे, इन्होंने हजरत बिलाल रदी अल्लाह तआला अन्हु पर ऐसे ऐसे जुल्म किए, ऐसी ऐसी ज्यादतियां की। नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम का भी एक बार गुजर हुआ, हजरत बिलाल रदी अल्लाह तआला अन्हु अहद अहद पुकार रहे थे। नबी पाक अलैहि सल्लम ने फरमाया, फरमाया बिलाल जिस अहद को तुम सदाएं ले लेकर पुकारते हो ना, वही अहद सयुनजी का अहद, इरशाद फरमाया वही अहद अनकरीब तुझे निजात अता फरमाएगा। और फिर वही हुआ। इनके जुल्म व ज्यादती क्या थे, ये हजरत बिलाल रदी अल्लाह तआला को सख्त धूप के अंदर लोहे का लिबास पहना के ना आपको लिटा दिया करते थे। वो लोहे का लिबास गर्म हो जाया करता था, गर्दन के अंदर रस्सी बांध के लड़कों को दे दिया करते थे। हजरत बिलाल रदी अल्लाह तआला को वो मक्के की गलियों के अंदर घसीटा करते थे, आपके बगैर लिबास के बदन पर कोड़े बरसाए जाया करते थे। हजरत बिलाल रदी अल्लाह तआला के चेहरे अकदस पर थप्पड़ मारते थे वो माज़ल्ला, और आपको गुलामी के ताने जबान से भी सताते थे और जिस्मानी टॉर्चर भी किया करते थे। देखे ये इस्लाम लाने की गोया इन्हें सजा दी जा रही थी, एक खुदा को अल्लाह तबारक व ताला को एक मान लेने का, नबी पाक सल्लल्लाहु तआला आप पर ईमान लाने का जो एक काम आपने किया था, उसके बदले में आपको देखें इस अंदाज में सताया जा रहा है।
ये वो हीरा था अदनान भाई जो अहलों के कब्जे में था।
अल्लाह अकबर, अल्लाह।
इस हीरे की कीमत को तो फिर सिद्दीक अकबर जानते हैं, जिन्होंने सोना देकर,
बिल्कुल
गोल्ड देकर,
बिल्कुल
इस गुलाम को खरीदा।
बल्कि गुलाम ने हजरत बिलाल रदी अल्लाह तआला को जब खरीद लिया ना, तो वो जो उमैया बिन खल्फ और ये थे ना, तो इन्होंने कहा कि जी हमने बड़े पैसों के बदले में खरीद,
बड़ा महंगा सौदा किया,
बहुत महंगा सौदा किया। तो हजरत सिद्दीक अकबर ने पता क्या फरमाया, फरमाया अगर तुम इसके बदले में इससे ज्यादा कीमत भी मांगते ना, मैं फिर भी बिलाल के बदले में वो दे देता। फिर उन्हें हसरत होने लगी, गोया आपने जो है ना वो जो चाह रहे थे कि सिद्दीक अकबर को माजल्ला जो है वो अफसोस होगा, इस तरह का मामला होगा,
तकलीफ हो, तकलीफ
जी, आपने ऐसी बात कही कि वो आपकी बात जो है ना वो नश्तर बन के उनके दिलों के अंदर पैवस्त हो गई,
उल्टी पड़ गई ना
जी,
कि वो अब ये सोचते होंगे हम ज्यादा मांग ले, क्योंकि वो तो दुनिया के हरीज थे। और हजरत सैयदना बिलाल रदी अल्लाह तआला की जो बात चली यहाँ पे, ये मजालिम, ये ईमान लाना,
और भी बहुत ऐसी रिवायात
जी जी,
ऐसे ऐसे के बंदा कांप उठे, लेकिन हजरत सैयदना बिलाल रदी अल्लाह तआला के पाए इस्तिक्लाल में किसी किस्म की कमी नहीं आई। और आपने लोगों को बताया सख्त धूप के अंदर जो है वो आग जला के आपको उसके ऊपर लिटा दिया जाया करता था, अंगारों के ऊपर।
देखिए अदनान भाई, मैं यही ये अर्ज करूंगा, जाहिर सी बात है कि किताबें भरी हुई हैं
जी, बिल्कुल,
और इनकी कैफियत ऐसी हैं कि एक रकीकुल कल्ब, एक इश्क मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम जिसके दिल में है, वो अगर सुने तो शायद उसकी आंखें अश्कबार हो जाएं, उसका दिल रजने लगे। और सैयदना बिलाल रदी अल्लाह तआला अन्हु से कल्बी ताल्लुक जो है, मोहब्बत, आज देखें मुसलमानों की मोहब्बत, देखें अल्लाह रसूल ने इनसे मोहब्बत फरमाई, सहाबा इकराम अली रिदवान ने محبت فرمائی. اور میں جو عرض کر رہا تھا ہیرا جو تھا نا اہلوں کے پاس تھا, جب یہ نبی پاک علیہ السلام کی بارگاہ میں پوچھتے ہیں تو پھر خازن بن جاتے ہیں بیت المال کے, نبی کریم علیہ السلام کے مالی معاملات کے ذمہ دار بن جاتے ہیں اور سارا حساب کتاب ان کے پاس ہوتا ہے. نبی کریم علیہ السلام کے گھر بار کا سارا کام ان کے ذمہ ہوتا ہے, جو نبی کریم علیہ السلام کا مال ہوتا ہے جو آپ کے پاس آتا, سارا رکھنا, اس کو تقسیم کرنا, اس کو صدقہ کرنا حضرت سیدنا بلال رضی اللہ تعالیٰ کے پاس ہوتا اور یہ خرچ کر دیا کرتے. نبی کریم علیہ السلام نے انہیں تعلیم دی کہ بلال کبھی رزق کی تنگی کا خوف لاحق نہ کرنا, عرش والے سے رزق کی تنگی کے خوف میں نہیں آنا بلکہ جو آئے تقسیم کر دیا کرنا. تو حضرت بلال رضی اللہ تعالیٰ عنہ جو ہے اس دنیا کو لات مار چکے تھے, اس دنیا کو ٹھکرا چکے تھے اور آپ نبی کریم علیہ الصلوۃ والسلام کے اعتماد شدہ صحابی تھے. اور یہ جو مالی معاملات ہوتے ہیں نا اس پہ اعتماد, یعنی یوں تو صحابہ اکرام علیم رضوان سارے کے سارے قابل اعتماد ہیں,
بالکل
سارے قابل اعتماد ہیں, لیکن آج کیونکہ ہم سیدنا بلال رضی اللہ تعالیٰ کی بات کر رہے ہیں تو خاص اس تناظر میں عرض کروں کہ مالی طور پر کسی پہ بھروسہ کرنا نا آسان کام نہیں ہوتا.
جی
بالخصوص اگر آپ سمجھدار ہیں, آپ معاملے کی نزاکت و نوعیت کو سمجھتے ہیں تو آج بھی تمام تر حساب کتاب ڈیجیٹل ہو جانے کے باوجود بھی مالی معاملے میں کسی پہ بھروسہ کرنا بہت مشکل بات ہوتی ہے. اور جس پہ مالی معاملے میں بھروسہ کیا جائے نا تو پھر وہ رائٹ ہینڈ کہلاتا ہے. یہاں دنیاوی اعتبار سے میں آپ سے بات کر رہا ہوں. تو نبی پاک علیہ الصلوۃ والسلام جن کی نگاہ وہ تھی کہ زمین کی طرف تک دیکھیں تو تحت السرا جائے اور اوپر کی طرف دیکھیں تو پھر سدرت الاتہ جائے, عرش اولا تک جائے. تو انہوں نے حضرت سیدنا بلال حبشی رضی اللہ تعالی عنہ کو اپنا مالی معاملات کا ذمہ دار بنایا اور آخر تک نبی پاک علیہ الصلوۃ والسلام کی زندگی میں یہ سارے معاملات حضرت سیدنا بلال رضی اللہ تعالی عنہ کی طرف رہے. ہم حضرت سیدنا بلال رضی اللہ تعالیٰ کی بات کر رہے ہیں. آخری بات راشد بھائی سے لیتے ہیں, سلسلے کا وقت بھی اختتام کو پہنچ رہا ہے.
اللہ اکبر. میں ایک بڑی شاندار روایت بیان کروں گا اور صحابہ کرام کی سیرت کے ایک روشن پہلو کو بیان کرنا چاہوں گا. اللہ تعالیٰ اس کا صدقہ ہمیں بھی نصیب فرمائے. ایک تو یہ ہے کہ وہ افراد جن کو نبی پاک علیہ الصلوۃ والسلام سے خون اور نسب کا تعلق ہے, جو اہل بیت کہلاتے ہیں, سادات کہلاتے ہیں, ان کی تعظیم, ان کی رسپیکٹ, یہ ایمان کے لیے ضروری بھی ہے اور ایمان کی علامت بھی ہے. لیکن صحابہ کرام کا انداز یہ ہے کہ اہل بیت کے ساتھ محبت تو اپنی طرف اہل بیت سے بھی محبت ہے, لیکن وہ افراد جو اگرچہ بظاہر سرکار علیہ الصلوۃ والسلام سے خونی اور نسبی تعلق نہیں رکھتے لیکن ایمانی تعلق ہے, سرکار علیہ الصلوۃ والسلام کی غلامی کا تعلق ہے, تو صحابہ کرام اس نسبت اور اس تعلق سے بھی محبت کرتے تھے. ایک شاعر نے حضرت سیدنا فاروق اعظم رضی اللہ تعالیٰ عنہ کے پوتے کی تعریف کی, کیونکہ حضرت فاروق اعظم کے شہزادے کا نام عبداللہ ہے اور ان کے ایک شہزادے کا نام بلال ہے. تو اس شاعر نے اس انداز میں تعریف کی کہ عبداللہ کا بلال, یعنی حضرت فاروق اعظم کے جو شہزادے ہیں عبداللہ ابن عمر, عبداللہ کا بلال کتنا ہی شاندار بلال ہے. تو فاروق اعظم رضی اللہ تعالیٰ عنہ اپنے پوتے کی یہ مدح سننے کے بعد اس شاعر سے فرماتے ہیں کہ تم جھوٹے ہو, بلکہ رسول اللہ کے بلال کیا ہی شاندار بلال ہے. اللہ تعالیٰ ہمیں اپنے خونی اور نسبی رشتوں سے بڑھ کر نسبت مصطفیٰ سے محبت کرنے اور اس کی قدر کرنے اور اس کی تعظیم کرنے کی اللہ توفیق عطا فرمائے.
آج دیکھیے آپ سیدنا بلال رضی اللہ تعالیٰ سے محبت کا عالم دیکھیے. آج مسلمانوں کے ہر خاندان میں شاید آپ کو بلال مل جائے.
جی بالکل.
تو اور یہ بلال جو رکھتے ہیں نا تو انہی کی نسبت سے رکھتے ہیں.
اللہ تعالیٰ بلال ہے جی
الحمدللہ میرے گھر میں بھی بلال ہے. اللہ تعالیٰ ہمیں حضرت سیدنا بلال رضی اللہ تعالیٰ کے صدقے میں عشق رسول کی چاشنی بھی عطا فرمائے, دنیا سے بے رغبتی بھی عطا فرمائے, اور کاش ہم حضرت سیدنا بلال رضی اللہ تعالیٰ عنہ کے صدقے میں دین پہ استقامت کے حوالے سے ان کا فیضان ہمیں نصیب ہو جائے. اللہ رسول کی اطاعت, اس کی فرما برداری, نیکیوں کی توفیق پر ہمیں ان کے صدقے میں استقامت مل جائے. دنیا کی کوئی طاقت, کوئی قوت اور کوئی لالچ ہمیں اللہ رسول کے دائرے سے باہر نہ کرے, ایمان کے دائرے سے باہر نہ کرے, نیک اعمال کے دائرے سے باہر نہ کرے, نبی پاک علیہ الصلوۃ والسلام کی سنتوں کے دائرے سے باہر نہ کرے. دیکھتے رہیے مدنی چینل. اللہ تعالیٰ ہمیں عمل کی توفیق عطا فرمائے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ وسلم. اہل
رسول الله.